सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
सँगै बस्दा दादा दिदी हजुर बारामा स्कुलमा झै कति धेरै सिक्ने कुरा घरमा करेसामा साग सब्जी लगाएनी हुन्छ भान्सातिर आमालाई काम सघाएनी हुन्छ चराहरू घर नजिकै चिरिबिरी गर्छ गाई बस्तुलाई नानी बाबु कति मन पर्छ घरको सफाइ बारीको घाँस काटे पनि हुन्छ ठुलासँग मनका कुरा साटे पनि हुन्छ चित्र कोर्ने कथा लेख्ने कविता चुड्किला प्रतिभालाई देखाउन गर्न हुन्न ढिला
घरमै रहेका बालबालिकाहरूका लागि रेडियो बाल सिकाई
प्यारा भाइ बहिनीहरू नमस्कार सन्चै हुनुहुन्छ आज हाम्रो नयाँ वर्षको सुरुको दिन सर्वप्रथम तपाईँहरू सबैलाई नयाँ वर्षको शुभकामना
रेडियो बाल सिकाइ कार्यक्रमको 88 अङ्कमा तपाईँहरूलाई हार्दिक स्वागत छ यो कार्यक्रम देशभरका बालबालिकाको सिकाइमा टेवा पुर्याउन तयार पारिएको हो कार्यक्रमले बालबालिकाहरूलाई नयाँ नौलो तथा सृजनात्मक क्रियाकलापहरू प्रस्तुत गर्ने उद्देश्य राखेको छ
यो कार्यक्रम रातोबङ्गला फाउन्डेसन रातोबङ्गला स्कुलको साझेदारी कार्यक्रम आरबी पपको संयुक्त प्रयासमा सञ्चालन गरिएको हो
आजका हाम्रो पहिलो तथ्य विक्रम सम्वतको बारे जानकारी आज विक्रम सम्वत 2078 वैशाख एक हो विक्रम सम्वत हिन्दू पञ्चाङ्गमा आधारित नेपालको राष्ट्रिय पात्र हो विक्रम सम्वत भारतका विभिन्न राज्यहरूमा पनि प्रचलनमा रहेको छ यो प्राचीन हिन्दू परम्परा र वैदिक समयाङ्कनमा आधारित सौर्य पात्र हो यो इस्वी सम्वत अङ्ग्रेजी पात्रोभन्दा 56 वर्ष 8 महिना 15 दिन अगाडि छ
यस पात्रोमा वर्षको सुरुवात वैशाखको पहिलो दिनबाट हुन्छ नयाँ वर्षको सुरुवात सामान्यतया ग्रेगोरी पात्रोको अप्रिल महिनाको 13 वा 14 तारिकमा पर्छ विक्रम सम्वत सूर्यसँग सम्बन्धित भएकाले विक्रम सम्वतमा ग्रह नक्षत्रका नाम पनि महिनाहरूसँग सम्बन्धित छन् नेपालमा यस पात्रको प्रयोग आधिकारिक रूपमा चन्द्र शमशेरले प्रयोग गरे पनि राम शाहको पाला र त्योभन्दा अगाडि प्रयोग भएका धेरै उदाहरणहरू छन् नेपालमा सक सम्वत तथा नेपाल सम्वत पनि प्रयोग हुने गर्दथ्यो तर सक सम्वत 1823मा सक सम्वतलाई आधिकारिक प्रयोगबाट हटाइयो र विक्रम सम्वतको 1958 सालमा यो नेपालको आधिकारिक पात्रो बन्न पुग्यो भन्ने भनाइरहेको छ
आजको अर्को तथ्य युनेस्को विश्व सम्पदा क्षेत्रको बारेमा संयुक्त राष्ट्र सङ्घीय अङ्ग युनेस्कोद्वारा बहुमूल्य सम्पदाका रूपमा सूचीकृत विश्वका स्मारक र स्थानहरूलाई युनेस्को विश्व सम्पदा क्षेत्र भनिन्छ युनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्त्व राख्ने धरोहरहरू जस्तै वन पहाड ताल द्वीप मरुभूमि स्मारक भवन वा सहर आदिलाई आफ्नो सूचीमा सूचीबद्ध गर्ने गर्दछ जुन विश्व सम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ र यसै समितिले यस सम्पदा क्षेत्रलाई रेखदेख गर्दछ
यस कार्यक्रमको उद्देश्य विश्वका त्यस्ता स्थलहरूलाई सूचीबद्ध गर्ने तथा संरक्षण गर्ने हुन्छ जुन विश्व संस्कृतिको दृष्टिले महत्त्वपूर्ण हुन्छ केही खास परिस्थितिमा यस्तो सम्पदाहरूलाई यस समितिद्वारा आर्थिक सहयोग पनि प्रदान गर्ने गरिन्छ सन् 2013सम्ममा 160 राष्ट्रका 981 क्षेत्रलाई विश्व सम्पदाका रूपमा सूचीकृत गरिएको छ जसमा 759 सांस्कृतिक 193 प्राकृतिक र 19 मिश्रित रहेका छन्
प्रत्येक सम्पदा क्षेत्र त्यस देशको विशेष सम्पत्ति हुन् जुन देशमा त्यो स्थल रहेको हुन्छ तर अन्तर्राष्ट्रिय समुदायका लागि पनि त्यस्ता सम्पदा संरक्षणको विशेष महत्त्व रहन्छ। त्यसकारण पूरै विश्व समुदायलाई यसको संरक्षणको जिम्मेवारी रहन्छ।
युनेस्को विश्व सम्पदा क्षेत्रमा नेपालका विभिन्न सांस्कृतिक र प्राकृतिक सम्पदालाई सूचीकृत गरिएका छन्। सांस्कृतिक सम्पदा अन्तर्गत काठमाडौँ उपत्यकाभित्रका 7 स्मारक क्षेत्र, 3 ऐतिहासिक दरबार, 2 बौद्ध स्तूप र 2 हिन्दू मन्दिर स्मारक र लुम्बिनी तथा प्राकृतिक सम्पदा अन्तर्गत चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन्। उपत्यकाका ती सम्पदालाई सन् 1979 युनेस्कोले विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको हो।
काठमाडौँ दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथको मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ, चाङ्गु नारायण मन्दिर, चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज युनेस्को विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरिएका नेपालका सम्पदाहरू हुन्।
यसबाहेक नेपालले सन् 1996 र त्यसपछिका वर्षमा गरी अहिलेसम्म विभिन्न सम्पदालाई विश्व सम्पदा सूचीमा समावेश गर्न युनेस्को समक्ष आग्रह गरेको छ। यी सम्पदाका बारेमा भने निर्णय हुन बाँकी छ। नेपालद्वारा प्रस्तावित सम्पदाहरू हुन् पनौतीको मध्यकालीन वास्तुकला क्षेत्र, प्राचीन शाक्य अधिराज्यका पुरातात्विक अवशेष रहेको तिलौराकोट, मुस्ताङको मुक्तिनाथ उपत्यकाको गुफा वास्तुकला, गोर्खास्थित मध्यकालीन दरबार क्षेत्र, रामग्राम, खोकना, लोमानथाङ, वज्रयोगिनी र साँखोका प्रारम्भिक बस्ती, कृतिपुरको मध्यकालीन बस्ती, रुरू क्षेत्रको ऋषिकेश हाता, नुवाकोट दरबार क्षेत्र, रामजानकी मन्दिर, तानसेनको मध्यकालीन नगर सिन्जा उपत्यका र दैलेखको भूर्ति मन्दिर क्षेत्र।
आज हामी डाक्टर सुसद्वारा लिखित कथा हटन ह्याचेज द एग को नेपाली अनुवाद हटन ओथारो बस्छको दोस्रो भाग सुनाउँछौँ। यस किताबलाई टिकाराम शर्मा पौडेलले नेपालीमा अनुवाद गर्नुभएको हो। पहिलो भागमा अल्छी मेजी चरीले फकाई फुलाई हटनलाई आफ्नो फूल छोपी बस्न लगाउँछे र आफू समुद्री किनारमा मस्तसँग बस्छे। धेरै अप्ठ्यारो र गाह्रो मौसममा पनि हटनले आफूले बोलेको वचन पुरा गर्दै बस्छ। सुनौ हटनलाई अब के हुन्छ?
प्रकृति कर्माचार्यबाट सुनौ हटन ओथारो बस्छको दोस्रो भाग।
अनि दुखी हात्ती बस्यो शिशिर भरि पुरा, जाडो गयो बसन्तले ल्यायो नयाँ कुरा, फेरि नयाँ दुःखहरू बसन्तमा आए, उसका साथी घेरिएर खित्का छोड्न लाए। हेर हेर हर्टन हात्ती रुख माथि हेर, ती सबैले गिजाएर दिक्क पारे धेर, कस्तो हाँसो उर्दो कुरा चिच्याउँछन् जम्मै, आफूलाई चरो ठान्छ हात्ती बुढो ठ्याम्मै। तिनी हाँसे त्यति हाँसे हाँस्या हाँसे गरे, त्यसपछि दौडे सबै पर पर सरे। अनि पछि हात्ती बरा त्यहाँ एक्लै भयो, उसको खेल्ने धोको थियो त्यो अधुरै रह्यो, तर पनि आफ्नो काम उसले गरिरह्यो। फुल छोपी छोपिकन फेरि भन्न लायो, मैले बोले पछि बोले बोले जति गर्छु, अनि मैले जे गर्दछु त्यही मात्र बोल्छु। हात्ती हुन्छ विश्वासिलो तल माथि हुन्न, सोरै आना सही हो यो वचन खेर जान्न। जे भए नि भइहाल्यो के पो फरक पर्छ, यो फुललाई जसो तसो जोगाउनै पर्छ। तर कठै दुखी हात्ती जति राम्रो गर्थ्यो, दुःख घट्नु कता कता विपत्तिले घेर्थ्यो। त्यस्तै गरी दयालु र विश्वासिलो बन्दै, केही बेर हात्ती बस्यो मनभित्र गुन्दै, त्यही बेला पछिल्तिर लुसु लुसु गर्दै, आए तिन सिकारी पो गुप्ती चाल मार्दै। सुन्यो उसले मानिसको पैतालाको चाप, झसङ्ग भई त्यतै तिर्यो फर्क्यो चुप चाप। हरे शिव हात्तीलाई कस्तो दशा लागे, तिनवटा बन्दुकले उसको छाती ताके। के हात्तीले डराएर सुइँकुच्चा ठोक्ला, उसले त्यसो किन गर्थ्यो बरु त्यही मर्ला। हात्ती बस्यो गुडमाथि टाउको अघि सारी, छाती भन्दा परतिर आफ्नो सुँड झारी। त्यति गरे पछि उसले सिकारीलाई हेर्यो, भन्नै पर्ने कुरा भन्न उसले मुख फोर्यो। मार्छौ भने मारी हल तिमी सके जति, तर म त भागी जान्न यहाँबाट कति, मैले बोले पछि बोले बोले जति गर्छु, अनि मैले जे गर्दछु त्यही मात्र बोल्छु। हात्ती हुन्छ विश्वासिलो तल माथि हुन्न, सोरै आना सही हो यो वचन खेर जान्न। तर तिमी सिकारीले बन्दुक तल झारे, हात्तीलाई नहानेर अचम्ममा पारे। हात्ती पर्यो आश्चर्यमा एकातिर त्यस्तै, सिकारी छन् अचम्ममा अर्कातिर उस्तै। ठुला ठुला आँखा पारी क्वार क्वार्ती हेरी, सिकारीले चिच्याएर भन्न थाले फेरि, हेर हेर के अचम्म यस्तो हुन सक्छ, रुख चढी टुप्पा माथि हात्ती पनि बस्छ। अनौठो यो अचम्म यो आश्चर्य यो, नौलो हात्तीलाई नहान है बुद्धि लाऊ पहिलो। समातौला सबै मिली यसलाई एले, बाँच्न दिउँ बिचरालाई सबैभन्दा पहिले। किनभने भयङ्कर रमाइलो यस्तो, रुख चढ्ने हात्ती कहाँ भेटिएला यस्तो। घर लगी बेचिदिउँला सर्कसमा हामी, हात्ती बेचेपछि पैसा पाइएला दामी। सिकारीले अनि ठुलो गाडी तयार पारे, तान्न भनी अघिल्तिर दुईटा डोरी नारे। पहिलो कुरा थाहा भयो हात्तीलाई यही, रुखको तल खने अनि सिकारीले त्यही। अनि रुख उखेलेर गाडीभित्र राखे, रुखसित हात्तीलाई नचलाई राखे। दुखी भयो हात्ती बरा विरोध गरी बोल्यो, धुरु धुरु रोई उसले मनको कुरा खोल्यो। त्यो देखेर सिकारीले हात्तीलाई कुर्ले, हामी गयौँ भने अनि हिँडे आफ्नै सुरले। छोए काने छैनौ तँलाई हाम्रो के को दोष, गाडी ताने यति भनी निकालेर चोस। दुखै दुखको समुद्रमा हात्तीलाई पारी, टाढा टाढा पुगी हाले ठग ती सिकारी। जङ्गलदेखि निकै टाढा आकाशतिर माथि, 10,000 फिट उचो पहाडभन्दा माथि, अनि पछि तल तल पहाडभन्दा तल, यति तल समुद्रको सतहमा तल। एकहोरो गुडी रह्यो गाडी गति लिई, हात्ती फुल गुण रुख सबैलाई लिई। अनि पछि गाडीबाट पानी जहाजभित्र, समुद्रमा यात्रा भयो आहा क्या विचित्र। फन फनी घुमी अनि हुतिएर मर्की, समुद्रको जलधारा फोहराले छर्की। यसरी नै बढिरह्यो जहाजको टोली, अनि हर्तन दिनै पिछे भन्थ्यो दिल खोली। मैले बोले पछि बोले बोले जति गर्छु, अनि मैले जे गर्दछु त्यही मात्र बोल्छु। तर हरे जहाज लाग्यो लाग्यो वाक वाकी, अत्तासिए नियासोले ढकमक्क छोपी। हुत्त हुत्त गरिकन तल माथि गर्दै, समुद्रमा आधा जति उत्रिँदै र डुब्दै।
हटनले फुललाई छोपी बस्दा उसका अरू साथीहरूले के भने, हटनलाई देखेर सिकारीहरूले के भने, अनि सिकारीहरूले हटनलाई के गरे?
भाइ बहिनीहरू, आज हामी विश्वका उल्लेखनीय महिलाहरूको चर्चा गर्ने खण्डमा वकिल तथा पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाकी पत्नी मिसेल ओबामाको बारेमा चर्चा गर्छौँ।
भाइ बहिनीहरू, विश्वका उल्लेखनीय महिलाहरूको बारेमा चर्चा गर्ने यस खण्डमा आज हामी मिसेल ओबामाको बारेमा केही कुराहरू थाहा पाउनेछौँ। मिसेल ओबामाको जन्म सन् 1964 जनवरी 17 दिन संयुक्त राज्य अमेरिकामा भएको हो। उहाँ एक वकिल हुनुका साथै पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाकी श्रीमती हुन्। उहाँको भनाइअनुसार, Always stay true to yourself and never let what somebody else says distract you from your goals. अर्थात् सधैँ आफूप्रति वफादार हुनु र अरूले के भन्छ भन्ने कुराले आफ्नो लक्ष्यबाट विचलित नहुनु। Once upon a time, there was a girl who was always afraid. Her name was Michelle Robinson and she lived in a one-bedroom apartment in Chicago with her family. Maybe I am not smart enough. Maybe I am not good enough. She worried And her mother would say, "If it can be done, you can do it." "Anything is possible," said her dad. Michelle worked hard. Sometimes teachers told her she should not aim too high because her grades were not that good. Some people said she would never achieve something big because she was just a black child from the south side of Chicago.
कुनै एक समयमा एक साह्रै डराउने बालिका थिइन्। उनको नाम मिशेल रॉबिन्सन थियो र उनी शिकागोमा आफ्नो परिवारसँग सानो एउटा घरमा बस्थिन्। म फुर्तिलो छैन, म राम्रो पनि छैन भन्ने कुराले मिशेललाई सधैँ सताउँथ्यो। उनकी आमाले भन्नुभयो, "कुनै काम हुन्छ भने नि तिमीले अवश्य गर्न सक्छौ।" उनको बाबाले पनि, "संसारमा जे पनि सम्भव छ" भनेर भन्नुहुन्थ्यो। मिशेलले मन लगाएर कडा परिश्रम गर्थिन्। कहिलेकाहीँ उनका शिक्षकले, "तिमी धेरै ठुलो लक्ष्य नराख किनभने तिम्रो नम्बर राम्रो छैन" पनि भन्नुहुन्थ्यो। कोही मानिसहरूले उनलाई, "तिमी दक्षिण सिकागो काली केटी मात्र हो, तिमीले केही ठुलो हासिल गर्न सक्दैनौ" पनि भन्थे।
बट मिशेल चोज टु लिसन टु हर पेरेन्ट्स। "Anything is possible," she thought. So she graduated from Harvard and became a lawyer at a big firm. One day, her boss asked her to mentor a young lawyer. His name was Barack Hussein Obama. They fell in love and got married a few years later. One day, Barack told her he wanted to become president of United States. At first, she thought he was crazy, but then she remembered, "If it can be done, you can do it." So she quit her job and helped him on his campaign. Barack won the election twice, and Michelle became the first African-American First Lady of United States. No one is born smart. You become smart through hard work is her motto.
तर मिशेलले आफ्नो अभिभावकको कुरा विश्वास गरिन् र संसारमा जे पनि सम्भव छ भनेर सोच्थिन्। उनले हार्वर्ड विश्वविद्यालयबाट कानुन विषयमा ब्याचलर्स गरिन् र ठुलो कम्पनीमा काम गरिन्। एक दिन उनको हाकिमले एउटा नयाँ वकिललाई काम सिकाइदिनु भने र त्यस वकिलको नाम ब्यारक हुसेन ओबामा थियो। उनीहरू बीच प्रेम बस्यो र केही वर्षपछि उनीहरूले विवाह गरे। एक दिन ब्यारकले अमेरिकाको राष्ट्रपति बन्ने इच्छा आफ्नी श्रीमतीसँग पोखे। सुरुमा मिशेललाई यो कुरा पागलपन जस्तो लाग्यो। पछि उनले आफ्नी आमाको विश्वास, "कुनै काम हुन्छ भने तिमीले अवश्य पनि गर्न सक्छौ" सम्झिन् र आफ्नो जागिर छोडेर श्रीमानलाई राष्ट्रपति हुने अभियानमा सहयोग गरिन्। ब्यारकले दुई पटक चुनाव जिते र मिशेल पहिलो अफ्रिकी अमेरिकी फर्स्ट लेडी भइन्। मिशेल भन्छिन्, "कोही पनि मानिस चलाख र विवेकी जन्मिँदैन, यो कडा परिश्रमले हासिल गर्ने गुण हो।
मिशेल ओबामाको जीवनी कस्तो लाग्यो र उहाँको जीवनीबाट हामीले के सिक्न सक्छौ?
भाइ बहिनीहरू, आज हामीले मास्कको महत्त्वको बारेमा जानकारी दिँदैछौँ।
भाइ बहिनीहरू, तपाईँहरूलाई नयाँ वर्षको हार्दिक शुभकामना छ है। तपाईँहरूलाई थाहा छ, यो एक वर्षको समयमा हामीलाई COVID-19 महामारीले धेरै कुराहरू सिकायो। हामीले हाम्रो कति धेरै बानी बेहोराहरू परिवर्तन गरिसकेका छौँ नि है। तर भाइ बहिनीहरू, यस्ता कुराहरू हामीले केही समय मात्र अप्नाउने भने चाहिँ हुँदैन नि है। यी कुराहरू त हामीले सधैँ नै याद गरिरहनु पर्ने कुराहरू हुन्। COVID-19 महामारी पूर्ण रूपमा सकिएको छैन। बिचमा केही घटेको जस्तो भए पनि अहिले फेरि दिनहुँ सङ्क्रमित मानिसहरूको सङ्ख्या बढ्दै गइरहेको छ। हामीले अझ बढी सतर्क हुनु जरुरी छ। रोग प्रतिरोधात्मक शक्ति कम भएकाहरू, कुनै अन्य रोगहरूबाट पीडितहरू, बुढाबुढीहरूलाई त अझ बढी सतर्क रहनुपर्छ। हामीले हाम्रो घर परिवारमा त्यस्ता व्यक्तिहरू छन् भने निकै होसियार हुनुपर्छ है। कोरोनाबाट बस्नको लागि हामीले के गर्नुपर्छ भन्ने कुरा त हामीले पहिलेका कार्यक्रमहरूमा पनि छलफल गरेका थियौँ नि है। तपाईँहरूलाई याद छ? बेला बेलामा साबुन पानीले कम्तीमा पनि 20 सेकेन्डसम्म हात धुने, भेटभाडमा नजाने, एक आपसमा दूरी कायम राख्ने, पौष्टिक र रोग प्रतिरोधात्मक क्षमता बढाउने खानाहरू खाने, मास्क लगाउने, यी सबै कुराहरूमध्ये मास्कको महत्त्व अझ बढी छ। तपाईँहरूलाई थाहा छ, मास्कको प्रयोगले एक अर्कामा कोरोना फैलन सक्ने सम्भावना धेरै हदसम्म कम हुन्छ। याद गर्नुहोस् है, कसै कसैमा त कोरोनाको सङ्क्रमण भए तापनि कुनै पनि लक्षण नदेखिएको हुनसक्छ, तर उसले अरूलाई भने भाइरस सार्न सक्छ। अब एउटा सानो उदाहरणबाट मास्कको महत्त्व बुझौँ है। यदि दुई मानिसहरू सँगै छन् र पहिलोकोमा चाहिँ COVID-19 भाइरस छ र उसले मास्क लगाएको छैन, तर अर्को मानिसले चाहिँ मास्क लगाएको छ भने भाइरस सर्न सक्ने सम्भावना 70% हुन्छ। त्यस्तै गरेर पहिलो व्यक्तिले मास्क लगाएको छ र दोस्रोले लगाएको छैन भने भाइरस सर्ने सम्भावना 5% मात्र हुन्छ। पहिलो र दोस्रो दुवैले मास्क लगाएका छन् भने चाहिँ भाइरस सर्न सक्ने सम्भावना 1.5% मात्र रहन्छ। भाइ बहिनीहरू, तपाईँहरूमध्ये कति त स्कुल जान पनि थालिसक्नु भएको छ होला है। स्कुल जाँदा सधैँ नै मास्क लगाउने बानी बसाल्नुपर्छ है। तपाईँहरूले कम्तीमा पनि 3 मास्क बनाउनुपर्छ। यदि स्कुलमा मास्क फुकाल्नु पर्यो भने फुकालेकोलाई राम्रोसँग राख्ने अनि सफा लगाउने, घर फर्केपछि राम्रोसँग धुने र घाममा सुकाउने, अनि आफ्नो मास्क अरूसँग मिसाउनु हुँदैन नि। तपाईँहरूले मास्कमा आफ्नो नाम लेख्न सक्नुहुन्छ नि। यदि तपाईँहरू दौडेर कुनै खेल खेलिरहनु भएको छ भने चाहिँ मास्क नलगाउनुहोस् है। तर दौडदा हामीलाई बढी अक्सिजन चाहिन्छ, अनि मास्क लगाएर दौड्यौँ भने हामीलाई सास फेर्न गाह्रो हुन्छ। तर दौडिँदा अरू साथीको नजिकै भने दौडिनुहुन्न नि। अनि भाइ बहिनीहरू, याद गर्नुहोस् है, सही तरिकाले मास्क लगाउनु भनेको आफू जोगिने मात्र होइन, अरूलाई पनि जोगाउने हो। त्यस्तै भाइ बहिनीहरू, तपाईँहरूको पक्कै पनि खानेकुरा बाँडेर खाने बानी छ होला। बाँडेर खाँदा कति रमाइलो हुन्छ नि है। तर एउटा कुरा तपाईँहरू सधैँ याद गर्नुहोस् है, खाना खाँदा सबैले छुट्टा छुट्टै भाँडामा खानुपर्छ। एउटै भाँडाबाट खाँदा जुठो हुन्छ। बाँडेर खाने हो भने पहिले नै बाँड्नुपर्छ। अरूको जुठो खाँदा रोगहरू सर्न सक्छ नि। विद्यालयमा रहँदा यो कुरामा अझ बढी ध्यान दिनुहोस् है। हामीले गएका भागहरूमा यी र यस्ता अरू स्वास्थ्य बानीहरूको बारेमा पनि कुरा गरेका थियौँ। हामीले हाम्रो शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्त्वहरू, पानीको महत्त्व, निन्द्राको महत्त्व आदिको पनि कुरा गरेका थियौँ नि है। त्यस्तै ससाना कुराहरूलाई हामीले सधैँ नै याद गर्नुपर्छ, जसले गर्दा हामी विभिन्न रोगहरूबाट बस्न सक्छौँ। अन्तमा भाइ बहिनीहरू, आशा छ हामीले यो एक वर्षमा सिकेका कुराहरू सधैँ नै लागू गर्नेछौँ र सुरक्षित रहनेछौँ।
आशा छ तपाईँहरूले यहाँ भनिएका कुराहरूमाथि विचार गरी मास्कको प्रयोग गरी आफू लगायत अरूलाई पनि सुरक्षित राख्नुहुन्छ।
भाइ बहिनीहरू, अन्त्यमा हामी हाम्रो स्कुल गीत सुन्दैछौँ। यो गीत सम्झने प्रयास गर्नुहोस् है।
लाग्यो तपाईँहरूले आफ्नो स्कुललाई कत्तिको माया गर्नुहुन्छ।
भाइ बहिनीहरू, हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ।
श्रोतावृन्द, आशा छ आजको कार्यक्रम तपाईँहरूलाई ज्ञानवर्धक मात्र नभई मनोरञ्जनात्मक पनि भयो होला। धन्यवाद।